यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। मन्त्री परिषद बैठकद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको यही कार्तिक 25 गतेदेखि 30 गतेसम्म हुने अजरबैजान भ्रमण कार्यक्रम स्वीकृत। सरकारले 10 देखि 14 वर्षसम्मका बालिकालाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सञ्चालन गर्ने। नेपाल चीन बीचको सिमानाका कोरोलामा अध्यागमन कार्यालयको शुभारम्भ। द्विपक्षीय व्यापार वृद्धिका लागि महत्वपूर्ण हुने गृहमन्त्री रमेश लेखकको भनाई। स्पेनमा मुसलधारे वर्षापछिको बाढ़ीका कारण कम्तीमा 62 जनाको मृत्यु। र दक्षिण एसियाली फुटबल साफ महिला च्याम्पियनशीप अन्तर्गत नेपाल र बंगलादेश बीचको फाइनल खेल जारी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रपति पौडेलको यही कार्तिक 25 देखि 30 गतेसम्म हुने अजरबैजानको भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डलले अजरबैजानको बाकुमा हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 सहभागी हुने कार्यक्रम रहेको छ। यस्तै मन्त्री परिषद बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्षमा हरिप्रसाद रिजाल प्युठान, उपाध्यक्षमा सनत कुमार कार्की जाजरकोट तथा सदस्यहरूमा गुञ्ज बहादुर खड्का महोत्तरी, अनिल कृष्ण प्रसाई झापा, डाक्टर जगत बहादुर बस्नेत सिन्धुपाल्चोक, टेक बहादुर शाह कैलाली, गोवर्धन कोली दार्चुला र आरती भण्डारी तनहुँलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा प्रहरी नायब महानिरीक्षक डीआईजी किरण राणा र प्राविधिक समूहतर्फको रिक्त एआईजी पदमा डीआईजी डाक्टर सुन्दर प्रसाद हेउजूलाई बढ़ुवा गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण नियमावली 2081 र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश 2081 स्वीकृत गर्ने, नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिको म्याद 2 महिना थप गर्ने, नयाँ बुटवल लमही 400 केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न, रूपन्देही कपिलवस्तु अर्घाखाँची र दाङ जिल्लामा पर्ने करिब 0.26 हेक्टर तथा माछाखोला जलविद्युत आयोजना निर्माणका लागि गोर्खाको धार्चे गाउँपालिकामा रहेको 4.59 हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्राप्त गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसंचार कम्पनी लिमिटेडलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो। उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिनुहुँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियाल समेत सहभागी रहनु भएको थियो। टेलिकमका प्रबन्ध निर्देशक संगीता अरियालले 1,02,70,000 रूपियाँ कोषमा दाखिला गरिएको जानकारी दिनुभयो। सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले विद्यालयका कक्षा 6 देखि 10 सम्म र विद्यालय बाहिर रहेका 10 देखि 14 वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार ती उमेर समूहका करिब 16,88,000 किशोरीले एचपीभी खोप लगाउनेछन्। डाक्टर गौतमले खोप अभियान आगामी माघमा करिब 15 दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो। उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सर विरूद्धको सबैभन्दा ठूलो अभियान हुने बताउनुभयो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढ़ाउने मुख्य कारण ह्युमन प्यापिलोमा नामक भाइरसको संक्रमण रहेकाले यसको विरूद्ध खोप लगाउनु पर्ने बताउनुभयो। नेपालमा सबैभन्दा बढ़ी महिलामा लाग्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनु भएको छ। समितिको वार्षिकोत्सव राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिनुहुँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताउनुभयो। देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो। मन्त्री पौडेलले मौलिकता संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्व रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थ समितिका सभापति सन्तोष सालिसेले वैद्यखानाको विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबार वैद्यखाना विकास समितिको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो। मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ़न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो। कार्यक्रममा चन्द्र निघण्टुको 10 भाग विमोचन गरिएको थियो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई सुशासनको पक्षमा कलम चलाउन अनुरोध गर्नुभएको छ। नेपाल पत्रकार महासंघद्वारा दीपावली नेपाल सम्मत र छठको अवसरमा आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री गुरूङले देशमा सुशासन कायम राख्न तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि सुशासनमा केन्द्रित रहेर आवाज उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो। संचार मन्त्री गुरूङले पत्रकारहरूले सरकारका राम्रा कामको प्रशंसा र गलत कामको आलोचना गर्न सक्नुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको शालिगमा माल्यार्पण गरेर उहाँको जन्म शताब्दी कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। अध्यक्ष दाहालले स्वर्गीय नेता कर्माचार्यको शालिगमा माल्यार्पण गरेसँगै जन्म शताब्दीका कार्यक्रम आरम्भ भएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो। विक्रम सम्बत 1981 कार्तिक 14 गते ललितपुरको झपाचोलमा जन्मिनु भएका कर्माचार्यको 2070 साल साउन 9 गते काठमाडौँमा निधन भएको थियो। विक्रम सम्बत 2006 भारतको कोलकाता स्थित वडा बजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको नरबहादुर कर्माचार्य निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी सदस्य हुनुहुन्थ्यो। संसदीय सुनवाई समितिले बेल्जियमका लागि नेपाली आवासीय राजदूतमा परराष्ट्र सचिव सेवा लम्सालको नाम अनुमोदन गरेको छ। संसदीय सुनवाई समितिको आज बसेको बैठकले बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत लम्सालको संसदीय सुनवाई सकेर नाम अनुमोदन गरेको हो। संसदीय सुनवाईका क्रममा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत लम्सालले नेपाल र बेल्जियम बीच सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले नेपालको पर्यटन प्रवर्धन, उच्च आय र नेपालीहरूका लागि मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो। उहाँलाई युरोपियन युनियन सहित नेदरल्याण्ड्स र लक्जमबर्ग समेत हेर्ने गरी नियुक्तिका लागि सिफारिश गरिएको थियो। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई पूजा गरी मीठा मीठा खाना दिएर मनाइएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीय अर्थात भाइटिकासम्म तिहार मनाउने गरिन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। नेपाल सम्बद्ध 1145 मूल समारोह समितिले नेपाल सम्बद्धको मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुने नेपाल सम्बद्धलाई प्रचार प्रसार लगायत कार्य गर्न समितिले विदेश स्थित नियोगलाई आग्रह गरेको हो। समितिले यही कार्तिक 17 गते बसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित संघ संस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा झाँकी र सांस्कृतिक पहिरन सहित मूल समारोहमा सहभागी हुन समेत निर्देशन दिएको छ। उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन दिएको छ। सुरक्षा समितिको निर्देशन अनुसार नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी अघि बढ़ाएको छ। भिडियो सामाजिक सञ्जाल सीसीटीभी सहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहेको पनि प्रहरीले जनाएको छ। गोर्खा मीडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई गोर्खा मीडियामा आएको रकमका बारेमा कुनै जानकारी नभएको बयान दिनुभएको छ। आफ्नो मूल जिम्मेवारी समाचार र कार्यक्रम प्रसारण भएको जनाउँदै उहाँले अरू जिम्मेवारी कार्यकारी अध्यक्षको भएको बताउनुभयो। जिल्ला सहकारी वकिलको सरकारी वकिलको कार्यालय कास्कीमा भएको बयानमा उहाँले संसदीय समितिलाई दिएकै तर्क र तथ्य दोहोर्याउनु भएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले लामिछानेको बयान अन्तिम चरणमा पुगेको बताउनुभयो। सहकारी ठगीका मुख्य योजनाकार जीवी राईसँग छविलाल जोशी मार्फत चिनजान भएको खुलाउँदै उहाँले आफू कुनै सहकारीको सदस्य नभएको र कुनै सहकारीबाट ऋण नलिएको दोहोर्याउनु भएको छ। सोही अभियोगमा कास्की प्रहरीको हिरासतमा रहनुभएका गोर्खा मीडियाका पूर्व उपाध्यक्ष एवं पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीले जीवी राई लवि लामिछाने कुमार रम्तेल लगायतका व्यक्ति रकम परिचालनमा मुख्य जिम्मेवार रहेको बयान दिनुभएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको भेटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गर्नुभयो। सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कार्यवाही प्रक्रिया अघि बढ़ाएको उहाँले बताउनुभयो। सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ सरकारले 2075 सालदेखि सञ्चालनमा ल्याएको नागरिक एपमा पछिल्लो समय सेवाहरू थपिने क्रम बढ़दै गएको छ। नागरिक एप मार्फत अहिले 26 सरकारी कार्यालयका विभिन्न सेवाहरू प्रवाह भइरहेका छन् भने हालै मात्र सिंहदरबार प्रवेश गर्ने पास समेत नागरिक एप मार्फत नै लिन सकिने व्यवस्था गरिएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले पछिल्लो समय मोबाइल एप्लिकेशन नागरिक एपलाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ। हाल सवारी चालकले नागरिक एपबाटै लाइसेन्स देखाउन थालेका छन्। नागरिक एपमै क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको आधिकारिकता जाँच गर्न सक्ने गरी व्यवस्था गरिएको छ भने अब चालकले भौतिक रूपमा छापिएको लाइसेन्स बोक्नुपर्ने बाध्यता हटेको सूचना प्रविधि विभागले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेमा क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले चालक मार्फत मोबाइल ब्याङ्किङ वा डिजिटल वालेटबाट तुरन्तै जरिवाना तिर्न सकिने व्यवस्था पनि नागरिक एपमा थपिएको छ। यस्तै सिंहदरबार प्रवेश पासका लागि पनि अब गेट बाहिर लाइन बस्नुपर्ने बाध्यता हटेको छ। त्यसका लागि सम्बन्धित मन्त्रालय र संस्थामा अनलाइन मार्फत आवेदन पेश गरेर क्यूआर मार्फत नागरिक एपमा नै पास देखिने व्यवस्था शुरू भएको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले जानकारी दिनुभयो।
नागरिक एपले हालसम्म 26 भन्दा बढी निकायका सेवाहरू प्रदान गरिरहेको छ। भर्खरै शुरू भएको भनेको सवारी लाइसेन्स बोकेर हिँड्नु पर्दैन, कतिपय ठाउँहरूमा त यो लागू पनि भइसकेको थियो। अब सँगसँगै नागरिक एपमा चाहिँ हाम्रो सवारी लाइसेन्स क्युआर सहितको देखिन्छ। ट्राफिक प्रहरीले आफ्नो मोबाइलबाट त्यो क्युआरलाई चाहिँ स्क्यान गर्नुहुन्छ। उहाँहरूको ट्राफिक भायोलेसन रेकर्ड सिस्टम छ एउटा चाहिँ टिभीआरएस भन्ने, त्यो प्रणालीसँग चाहिँ क्युआर मार्फत चाहिँ त्यो कम्युनिकेट हुन्छ र हामीले कतै ट्राफिक भायोलेसन गरेको छैन त्यसको विवरण सट्ट उहाँको मोबाइलमा देखिन्छ। कुन किसिमको चाहिँ जरिवाना गर्नुपर्ने हो उहाँले त्यही हिसाबले चाहिँ जरिवाना गर्नुहुन्छ। कार बोकेर हिँडिराख्नुपर्ने झन्झट पनि भएन। सिंहदरबार गेट पास लिनु पर्यो भित्र छिर्नलाई भनेदेखि चाहिँ हामी नागरिक एप मार्फत अनलाइन एप्लाई गर्न सक्छौँ।
नागरिक एपमा अहिले प्रयोगकर्ताले नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचय पत्र, लोकसेवा, वैदेशिक रोजगारको श्रम स्वीकृति गर्ने प्रणाली, वैदेशिक अध्ययनको लागि नो अब्जेक्सन लेटर लिने प्रणाली, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महसुल प्रणालीलाई लिंक गर्न सक्नेछन्। नागरिक एपमा राष्ट्रिय परिचय पत्रलाई पनि अन्तर्आबद्धता गर्ने सम्बन्धमा कामहरू भइरहेको र सरकारी निकायका अन्य सेवाहरू पनि थप्दै जाने क्रममा रहेको विभागका महानिर्देशक पौड्यालले जानकारी दिनुभयो।
निकायका सेवाहरूलाई आबद्ध गर्न गइरहेका छौँ। तीसँग पनि पटक पटक छलफल गरिसक्यौँ। रिजल्टको इन्फर्मेसनलाई नागरिक एपमा देखाउन सकियोस् ताकि लोकसेवाको फारम भर्नु पर्यो भने सहज होस्, किनभने त्यहाँ त हाम्रो क्वालिफिकेसन डकुमेन्ट चाहिँ स्क्यान गरेर पेश गर्नुपर्छ। त्यसको सट्टा चाहिँ रिकर्डै आयो भने सहज रूपमा चाहिँ विवरण इन्ट्री गर्न सकिने भयो। सेवाग्राहीको लागि त यो जस्तो इफेक्टिभनेस के होला, उसले इमिडिएटली सर्भिस पाएको एनआइडीसँग पनि हामी इन्टिग्रेसन गर्दैछौँ। क्याबिनेटले पनि इन्टिग्रेसन गर्ने भनेर डिसिजन गरिसक्यो। सेन्ट्रल एपको रूपमा चाहिँ डेभलप हुने भयो।
हाल नागरिक एप डाउनलोडकर्ताको संख्या 65 लाख भन्दा बढ़िरहेको छ। नागरिकलाई हरेक ठाउँमा पटक पटक सरकारी कागजपत्र र विवरणहरू पेश गर्नुपर्ने झन्झट हटाउने र अनलाइनबाट सहजै सुविधा दिने काम गर्न यो एपको अधिकतम उपयोग हुने वातावरण बनाउने गरी काम भइरहेको सूचना प्रविधि विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा कार्तिक 1 गतेदेखि आजसम्म 4 गैंडा मृत भेटिएका छन्। निकुञ्जका विभिन्न क्षेत्रमा ती गैंडा मृत भेटिएका निकुञ्जले जनाएको छ। 4 गैंडा मध्ये एउटा करेन्ट लागेर अन्य प्राकृतिक कारणले मरेका हुन्। यी सहित चालू आर्थिक वर्षको हालसम्म मृत भेटिएका गैंडाको संख्या 10 पुगेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। यसै गरी काठमाडौँ महानगरपालिका 26 गोंगबु मित्रनगर स्थित सड़कबाट वन्यजन्तु रेड पाण्डाको छाला सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको वरेङ गाउँपालिका 3 घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने 45 वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। प्रहरीले उनलाई 2 रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनमा मुसलधारे वर्षापछिको बाढ़ीका कारण कम्तीमा 62 जनाको मृत्यु भएको छ। थुप्रै मानिसहरू अझै सम्पर्कविहीन रहेका र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्। बाढ़ी र डुवानका कारण सड़क र भवनहरूमा क्षति पुग्नुका साथै एउटा रेल पटरीबाट खसेको छ। सबैभन्दा बढ़ी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक बाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्। स्पेनको भ्यालेन्सियामा अझै करिब 1,55,000 नागरिक विद्युत आपूर्तिबाट वञ्चित रहेका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उद्धार कार्यमा कुनै कमी हुन नदिने बताउनुभयो। यू कमिशन र युरोपियन काउन्सिलले स्पेनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताएको छ। एसियाली विकास बैंक एडीबीले पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न 50 करोड़ अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। जलवायु र विपद व्यवस्थापन कार्यक्रमले योजना तयारी र प्रतिक्रियाका लागि पाकिस्तानको संस्थागत क्षमतालाई बलियो बनाउने बैंकको पाकिस्तान स्थित शाखा कार्यालयले जनाएको छ। बैंकका अनुसार यस कार्यक्रमले विपद जोखिम न्यूनीकरण र जलवायु प्रकोप व्यवस्थापनमा समावेशी लगानी बढ़ाई आवश्यक वित्त पोषण गर्नेछ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र चीन बीचको मुस्ताङ जिल्लाको कोरला नाकामा नेपालले अध्यागमन कार्यालय बुधबारबाट सञ्चालनमा ल्याएको छ। अध्यागमन कार्यालयको शुभारम्भ गर्दै गृहमन्त्री रमेश लेखकले दुई देशका नागरिकको आवत जावत सँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने बताउनुभयो। समुद्र सतहदेखि 4,650 मिटर उचाइमा रहेको सो नाका गत वर्ष कार्तिक 27 गते चीनको सिगात्से प्रान्तको झोम्बा काउन्ट्रीका म्याजिस्ट्री नुर्बु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। रसुवागढ़ी केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढ़ी नाकाबाट आयात निर्यात शुरू भएको छ। हालैको भीषण वर्षा र बाढ़ीका कारण अवरूद्ध राजमार्ग मरमत सम्हारपछि खुलेसँगै आयात निर्यात प्रारम्भ भएको हो। मंगलबार 4 कन्टेनर स्याउ, 2 कन्टेनर नास्पति र 3 कन्टेनर ओखर उक्त मार्गबाट नेपाल आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। केरुङबाट 76 मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेका 3 मालवाहक ट्रक र सामान आयात गर्ने एक गरी 49 नेपाली कन्टेनरहरू चीनतर्फ प्रस्थान गरेका छन्। राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि प्रभावित भएको छ। संखुवा सभामा निर्माणाधीन 669 मेगावाट क्षमताको अरूण तल्लो जल विद्युत आयोजनाबाट प्रभावितलाई मुआवजा रकम वितरण शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय संखुवा सभाले तल्लो अरूण जल विद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूलाई मुआवजा दिनका लागि प्रक्रिया अघि बढ़ाएको हो। जिल्ला प्रशासन कार्यालय संखुवा सभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरेले 5,00,000 देखि 34,00,000 सम्म जग्गाको मूल्यांकन गरी वितरण शुरू गरिएको जानकारी दिनुभयो। तल्लो अरूण जल विद्युत आयोजना बन्ने क्रममा 338 घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन्। प्रभावित स्थानीयलाई करिब 1,40,00,000,000 मुआवजा वितरण गर्ने भारतीय जल विद्युत कम्पनी सतलजले जनाएको छ। सतलजले अहिले संखुवा सभामा 900 मेगावाटको अरूण तेस्रो जल विद्युत आयोजना निर्माण गरिरहेको छ। अरूण तेस्रोको निर्माण ढाँचामै सतलजले तल्लो अरूण निर्माण गर्न तयारी अघि बढ़ाएको हो। सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्र विशेष महत्व दिएर अघि बढ़ाउन लागेको सन्दर्भमा निजी क्षेत्रले पनि त्यसलाई आत्मसात गर्दै सरकारसँग सहकार्य गर्ने घोषणा गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालले आफ्नो 25 वार्षिक उत्सवलाई ऊर्जा क्षेत्रको सार्थक विकासका लागि विशेष भूमिका सहित वर्षभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने घोषणा गरेको छ। इपानमा निजी क्षेत्रका 500 बढ़ी ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेका छन्। देशको कुल विद्युत जड़ी क्षमता 3,235 मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै 2,548 मेगावाट अर्थात कुल जड़ी क्षमताको करिब 80% विद्युत उत्पादन भइरहेको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। मंगलबार उच्च अंकले बढ़ेको बजार बुधबार भने 14.43 अंकले घटेर 2,677.62 बिन्दुमा कायम भएको छ। बुधबार कुल 305 कम्पनीहरूका 1,20,69,000 किता शेयरहरू 5,95,39,00,000 मूल्यमा किनबेच भएका छन्। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा 2,200 रूपियाँले बढ़ेर तोलाको 1,70,700 रूपियाँमा कारोबार भएको छ। यो सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। साफ महिला च्याम्पियनशीप अन्तर्गत नेपाल र बंगलादेश बीचको फाइनल खेल अहिले काठमाडौँ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भइरहेको छ। अहिले खेलको पहिलो हाफ सकिएको छ। घरेलु मैदानमा भइरहेको खेलमा दर्शकको व्यापक उपस्थिति रहेको छ। जारी खेलबारे जानकारी दिनको लागि हाम्रा खेल संवाददाता अजय बम दशरथ रंगशाला खेल मैदानमा हुनुहुन्छ। अजयजी, खेल कतिको रोमाञ्चक भइरहेको छ बताइदिनुहोस् न खेलको बारेमा।
खेलाडीहरू स्क्रिप्टमा तयारिरहेका छन् र अहिले नेपालमा बङ्गलादेशको खेल हेर्दा बङ्गलादेशले जितले खेलिरहेको छ भने नेपालले ह्याप्याकिङ खेलिरहेको छ। सामाले आज आफ्नो खेलको प्रदर्शन देखाउन सकिरहेको छैन। सामालाई सामा वान स्ट्राइकर भएको कारणले गर्दा पनि कुनैमाथि दबाव पर्दै गएको छ। गोल भने गोल भएको छैन, पहिलो हाफमा गोल भई बराबरीमा अहिले खेलिरहेका छन् नेपालमा।
हजुर अजयजी, जितका लागि नेपालको सम्भावना कस्तो देख्नुहुन्छ? अहिलेसम्मको खेलहरूमा चाहिँ नेपाल चाहिँ फाइनलमा चाहिँ जित्न सकेको छैन, अहिले चाहिँ टोलीको प्रदर्शन हेर्दाखेरि चाहिँ जित्ने सम्भावना कस्तो देख्नुहुन्छ? नेपाली टोलीले कस्तो खेलिरहेको छ?
अहिले नेपाली जसरी पनि गोल खेल हेर्दाखेरि नेपालको खेल लिइरहेको छ। गोल गर्ने प्रयासहरू धेरै भएका छन् नेपालको तर्फबाट। बङ्गलादेशले पनि आफ्नो डिफेन्डिङ खेलिरहेको डिफेन्डिङका साथै एट्याकिङ ग्याङ खेलिरहेको छ भने नेपालले एट्याकिङ ग्याङ देखि नै आक्रमक रूपमा खेलिरहेको छ।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा खेल संवाददाता अजय बम, त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट। अहिले दक्षिण एसियाली फुटबल साफ महिला च्याम्पियनशीप अन्तर्गत नेपाल र बंगलादेश बीचको फाइनल खेल भइरहेको छ। सन् 2010 बंगलादेशबाट शुरू भएको साफ महिला च्याम्पियनशीपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसअघि पटक पटक फाइनलमा पुगे पनि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य बनेको थियो। अब मौसम, आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मन्त्री परिषद बैठकद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको यही कार्तिक 25 गतेदेखि 30 गतेसम्म हुने अजरबैजान भ्रमण कार्यक्रम स्वीकृत। सरकारले 10 14 वर्षसम्मका बालिकालाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सञ्चालन गर्ने, नेपाल चीन बीचको सीमानाका कोरलामा अध्यागमन कार्यालयको शुभारम्भ, द्विपक्षीय व्यापार वृद्धिका लागि महत्वपूर्ण हुने गृहमन्त्री रमेश लेखकको भनाइ, स्पेनमा मुसलधारे वर्षापछिको बाढ़ीका कारण कम्तीमा 62 जनाको मृत्यु र दक्षिण एसियाली फुटबल साफ महिला च्याम्पियनशीप अन्तर्गत नेपाल र बंगलादेश बीचको फाइनल खेल जारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।